हेलो, भेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेश नम्बर 7 को विकासप्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहासको पर्खाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता एवं फेसबुक लाइभ हेरिरहनुभएका आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूलाई हार्दिक स्वागत एवं अभिवादन टक्र्याउन चाहन्छु। कार्यक्रम बस्दामा नवराज थानुक र हामी दुनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ। यहाँहरू सबैलाई थाहा छ, खास गरी हामी समसामयिक आर्थिक सामाजिक राजनीतिक हरेक विषयवस्तुमाथि हामी चिरफार गर्छौँ, सिधा प्रश्न गर्छौँ र सीधा प्रश्नको सीधा उत्तर खोज्छौँ। कार्यक्रम तातो बसमा यहाँहरू सबैलाई थाहा छ र फेसबुक लाइभ पनि यतिखेर धेरै जनताले सेयर पनि गर्न आग्रह गर्छु र त्यसै गरी कमेन्ट र लाइक पनि गरेर यसलाई अझ सबै कहाँ पुर्याउने माध्यम बनाइदिन म आग्रह गर्न चाहन्छु। जति सक्नुहुन्छ सबैले हेरिरहनु भएको छ, एकपटक सेयर गरिदिनु म आग्रह गर्छु। र हामी पछिल्लो समय कुराकानी गर्दैछौँ, आज घटना घटेको म माथिको 7 दिन भएको छ, अझ पनि कानुनी कटघेरामा दोषीलाई ल्याउन सकेको छैन जिल्ला प्रहरी कार्यालयले। यस विषयलाई लिएर पनि हामी कुराकानी गर्दैछौँ भने खास गरी आजको यो तातो बहसमा समाजमा पछिल्लो समय घट्ने घटनाहरू वास्तवमै ती घटनाको सत्य तथ्य छानबिन किन हुन सक्दैन र वास्तवमै दोषी अहिले पनि खुलेआम बजारमा हिँडिरहेको हुन्छ तर प्रहरी प्रशासन मुखदर्शक हुन्छ। अपराध बढिरहेको छ, अपराध घटिरहेको छैन, अपराधी मौलाइरहेका छन्, अपराधीलाई चाहिँ नियन्त्रण गर्न सकिएको छैन। वास्तवमै विश्वको अभ्यासलाई हेर्ने भने चाहे त्यो जापानको कुरा गरौँ, चाहे त्यो बेलायतको कुरा गरौँ, चाहे त्यो अस्ट्रेलियामा कैयौँ अध्ययन र अनुसन्धान केन्द्रहरू छन्, तर बेलायतको अभ्यासलाई हेर्ने हो भने सम्भवतः लाग्छ एकैछिनपछि म कुराकानी पनि गर्दैछु पूर्व नेपाल प्रहरीका एसएसपी पनि हुनुहुन्छ, उहाँ त्यसै गरी अहिलेको लागि चाहिँ पूर्व प्रहरी सङ्गठनको अध्यक्ष पनि हुनुहुन्छ, काठमाडौँबाट मैले उहाँलाई जोड्दै पनि छु। र बेलायतको एक्सर्साइजलाई हेर्ने हो र बेलायतमा चाहिँ हेर्ने हो भने अहिले पनि अपराधलाई नियन्त्रण गरिन्छ, रोकथाम गरिन्छ, अपराधमाथि अनुसन्धान गरिँदैन। अर्थात् घटना घटिसकेपछि जसरी हाम्रो ठाउँमा अनुसन्धान गरिन्छ नि, यो अनुसन्धानलाई चाहिँ फितलो मानिएको छ। विश्व एक्सर्साइजको अध्ययन गर्ने भने यथार्थ कुरा हो। बेलायतमा अहिले पनि के देखिन्छ भने अपराधलाई नियन्त्रण गरिन्छ। तपाईँ अहिले पनि जिल्ला प्रहरी कार्यालय र प्रहरीका विभिन्न ठाउँमा जानुहोस्, त्यो ठाउँमा अहिले पनि अपराध नियन्त्रण, अपराध रोकथाम भन्ने कुनै पनि इकाइ पाउनुहुन्न। देखिन्छ केवल त के भने अपराध अनुसन्धान उजुरी देखाउने ठाउँ देखिन्छ, तर अपराध नियन्त्रणका लागि कुनै पनि नेपालमा देखिँदैन। यस्तो किन हुन्छ? विश्वको अभ्यासलाई किन गर्न सकिँदैन? यसै विषयमा कुराकानी गर्नका निम्ति यतिखेर हामीले नेपाल प्रहरीका पूर्व एसएसपी वरिष्ठ प्रहरी उपरीक्षक हाल चाहिँ पूर्व प्रहरी सङ्गठनका अध्यक्ष बसन्तराज कुँवर यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। कुँवर सर, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा। कुँवर सर, सम्भवतः लाग्छ उहाँ हाम्रो टेलिफोनमा ल्याउने प्रयासमा हुनुहुन्छ, प्राविधिक मित्र लागिरहनु भएको छ, उहाँलाई म चाँडोभित्र ल्याएर उहाँसँग आजको यो तातो बहसमा किन अपराध हुन्छ त, किन अपराधीहरू खुल्लम खुल्ला हिँडिरहेका छन्, किन प्रहरीले समात्न सक्दैन, यस विषयमा लिएर हामी मनोविज्ञानसँग सम्बन्धित रहेर मनोचिकित्सकसँग पनि कुराकानी गर्दैछौँ डाक्टर गणेश खड्कासँग, भने त्यसै गरी मनोविज्ञान पढाइरहनु भएका शिक्षकसँग पनि कुराकानी गर्छौँ। समाजमा रमिते बनेर हेर्छन् जनता, किन यस्तो हुन्छ, यस विषयमा लिएर हामी कुराकानी गर्दैछौँ। अपराध नियन्त्रण गर्ने या अपराध अनुसन्धान गर्ने, यस विषयमा हामी कुराकानी गर्दैछु यतिखेर पूर्व प्रहरी उपरीक्षक एसएसपी र हाल चाहिँ पूर्व प्रहरी सङ्गठनका अध्यक्ष बसन्तराज कुँवर यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। कुँवर सर, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
धन्यवाद।
आराम हुनुहुन्छ कुँवर सर?
हामी
तातो यतिखेर धनगढीमा अलिअलि गर्मी बढिरहेको छ, केही दिन पहिले पानी थियो बसन्त सर, यहाँलाई मैले जानकारी गराए, धेरै भयो है तपाईँ सुदूरपश्चिम नआएको बसन्त सर।
होइन, अस्ति आएँ नि त, त्यहाँ उसमा कञ्चनपुरमा बेदकोट नगरपालिका लगायत त्यो ड्रग विरुद्धको अभियानमा भर्खरै आएको थिएँ नि, 1-1.5 महिना अगाडि।
ए अँ, त्यतिखेर भेट भएको थियो यहाँसँग, खुसी लाग्यो। अब यो कुराकानी गरौँ बसन्त सर, सुदूरपश्चिममा तपाईँ बस्नु पनि भएको होला सेवा गर्दा, पूर्व प्रहरीको चाहिँ एसएसपी पनि हुनुहुन्छ यहाँ, हाल चाहिँ पूर्व प्रहरी सङ्गठनको अध्यक्ष पनि हुनुहुन्छ। अब कुरा गरौँ कुँवर सर, जस्तो अहिले पछिल्लो समय मैले यहाँबाट सुरु गरेँ, अपराध किन हुन्छ होला, तपाईँ के यसलाई कसरी हेरिरहनु भएको छ? समाजमा अपराधिक घटनाहरू पछिल्लो समय बढ्दै गएको छ, खास गरी त्यसमा पनि सुदूरपश्चिम प्रदेश नम्बर 7 मा यी घटनाहरू बढ्दै गएको छन्। यहाँ पूर्व प्रहरीको चाहिँ वरिष्ठ प्रहरी उपरीक्षक पनि हुनुहुन्छ बसन्त सर, यस विषयमा बताइदिन, अपराध किन हुन्छ होला समाजमा?
जस्तो मानिसहरू असल मानिस पनि हुन्छ, खराब मानिस पनि हुन्छ।
हजुर,
त्यसमा 2% चाहिँ खराबै जन्मिन्छन्, उनीहरू जीवनमै असल हुँदैन, उनीहरू डिस्ट्रोय नै गर्न जन्मेका हुन्छन्। त्यसलाई 18%ले साथ दिन्छ भन्दा जहिले पनि के बुझ्नुपर्छ, समाजको स्ट्रक्चरमा 20% मानिस चाहिँ खराबै हुन्छन्, 2 त पक्का खराब, 20-18 त्यसलाई सहयोग गर्ने हुन्छन्। उतापट्टि 2% चाहिँ क्रिएटिभ हुन्छन्, समाजलाई चेन्ज गर्ने एउटा खालका हुन्छन्, तिनलाई पनि 18%ले एक्टिभ साथ दिन्छन्।
भनेपछि 22% पुग्यो, फेरि 22 जना पुग्यो,
उता पनि 20 हुन्छ, यता पनि 20 हुन्छ।
ए
अनि बाँकी 60 चाहिँ इन्तुन चिन्तुका, के मतलब छैन, त्यो समाजमा कसैले कसैलाई मारे पनि मतलब हुँदैन उनीहरूलाई, काट्यो भने मतलब हुँदैन, उनीहरू खालि आफ्नो सानो परिवार जिन्दगी चलाएर बस्छन्, योभन्दा बाहिर म जानै चाहन्न, अरूको बारेमा म सोच्नै चाहन्न,
त्यो कन्सेप्टको समाज देखिन्छ,
पनि बोल्दिनँ, यस्तो मान्छेहरू चाहिँ 60% हुन्छन्, यो हरेक देशमा त्यही हो। अब हामीहरूले जहिले पनि योजना के गर्नु पर्यो भने त्यो 20% जो क्रिएटिभ मानिस छन्, जुन समाजमा चेलीबेटी रोक्न चाहन्छन्, जुन क्राइम रोक्न चाहन्छन्, सभ्य समाज बनाउन चाहन्छन्, तिनलाई क्लबद्वारा हुन्छ कि तिनलाई चाहिँ सरकारमा लगेर हुन्छ कि अथवा नगरपालिका गाउँपालिकामा एउटा डिभिजनै सुशासन अथवा एउटा डिभिजनै सभ्य समाज, जस्तो नगरपालिकामा बाटो बनाउने शाखा होला, यो होला, सभ्य समाजको शाखा छ
नि छैन,
एउटा नगरपालिका गाउँपालिका या देशले सभ्य समाजको त कल्पनै गरेका छैन नि त अहिले, जब तपाईँ मन्त्रालय नै छैन सभ्य समाजको, सभ्य समाजको मन्त्रालय नै छैन र सभ्य समाज बनाउने काम कसको भन्नुहोस् त, सभ्य समाज भनेको यस्तो बुझ्नुहोस् है, जहाँ मान्छे स्वतन्त्रतापूर्वक बाँच्न सक्छ, ऊ निडर भएर बाँच्न सक्छ, उसले क्रिएटिभ कामहरू गर्न सक्छ, उसले आफूले गरेको काममा अपराधिक तत्त्वले चाहिँ दुःख दिँदैनन् भने त्यसलाई भन्छ सभ्य समाज। सभ्य समाजमा बस चढ्नेदेखि लिएर लाइन लाएर बस चढ्नेदेखि लिएर तपाईँको बाटो काट्नेदेखि लिएर अरूलाई दुःख नदिनेदेखि लिएर रेस्टुरेन्टमा कुरा गर्दाखेरि पनि अर्कालाई चाहिँ मेरो आवाजले अर्कालाई दुःख नहोस् भन्नेदेखि लिएर यावत कुरा पर्ला होइन। त्यस कारण तपाईँहरूको क्राइम किन हुन्छ त भन्यो भने सभ्य समाज बनाउने कोही पनि हुनै छैन। गृह मन्त्रालय भने दण्ड दिने हो, जस्तो कसैले असभ्य काम गर्यो भने दण्ड दिनलाई मन्त्रालय छ होइन त, तर तपाईँको सभ्य बनाउन चाहिँ कुन छ त भन्दा समाज कल्याण परिषदले यो बिडा उठाउन सक्थ्यो, तर तिनीहरू यति कम भिजनका मान्छे भए त्यहाँ कि उनीहरूले यो कल्पनै गर्न सकेन। अब तपाईँ असभ्य समाज हुने बित्तिकै त तपाईँका जतिसुकै जस्तासुकै प्रधानमन्त्री आउन् जस्तासुकै राष्ट्रपति आउन् तिनले त त्यो कुरालाई त तल लानै सक्दैन नि, किनकि असभ्य समाज अथवा क्रिमिनल समाज हुने बित्तिकै कसरी खाउँ, कसरी उगरौँ, कसरी पड्काउँ, कसरी धनी हौँ भन्ने बाहेक त त्यहाँ त अर्काको सोच त हुँदैन नि त क्रिमिनालिटीमा त। त्यसै कारण एउटा ल्याकिङ किन हुन्छ भन्दा हाम्रो देशमा एउटा सभ्य समाजको मन्त्रालय नै हुनुपर्छ जसले यसमा मात्रै प्लान गरोस्।
जस्तो यहाँले भनिरहनु भएको छ कुँवर सर, बडो महत्त्वपूर्ण विषयमा हामी कुराकानी गर्दैछौँ आज, अपराध किन हुन्छ, अपराधी किन मौलाए,
र सिधाइ दिनुहोस् है नत्र फेरि म हराउँछु।
हजुर हजुर हजुर।
नम्बर दुई, यो सभ्य समाजको स्ट्रक्चर चाहिँ कहाँसम्म आउनु पर्यो त भन्दाखेरि एकदमै मुनिसम्म आउनु पर्यो, गाविससम्म।
हजुर।
गाविसमा होला यो बाटो बनाउने शाखा होला, यो गर्ने होला, महिला होला, युवा होला, सभ्य समाजको पनि एउटा हुनु पर्यो। अब अर्को कुरा, तपाईँ पुलिस अफिसमा जानुहोस्, कति मान्छेले के भन्छ समाजलाई अपराध मुक्त या सभ्य बनाउने पुलिसको काम हो भन्छ, तर पुलिस त काम भइसकेपछि आउने हो, चोरिसकेपछि आउने हो, पुलिस भन्नेको एक्जिस्टेन्स त चोरेपछि पो आउने हो त। अब तपाईँ पुलिसमा अहिले गएर शाखा हेर्नुभयो भने त्यहाँ अपराध अनुसन्धान शाखा छ भनेको, अपराध भयो भने म अनुसन्धान गर्छु भने आउँथ्यो, प्रशासन शाखा छ तपाईँको चिठी पत्रहरू चाहिँ म यस्तो गर्छु भने छ होइन, क्राइम प्रिभेन्सन शाखा छ त
छैन, अपराध नियन्त्रण रोकथाम गर्ने कुनै पनि इकाइ छैन,
शाखै छैन भने पुलिसमा अहिले पनि। त्यसै कारण पुलिसमा सबैभन्दा ठुलो शाखै क्राइम प्रिभेन्सन शाखा हुनुपर्छ, हेडक्वार्टरदेखि नै सबैभन्दा तगडा अफिसरहरू त्यहाँ हुनुपर्छ। किन, कसैले कसैले मारिदियो, त्यो मारिसकेपछि हामीले मान्छे समात्यौँ भने त्यो आँसु त फिर्ता हुँदैन नि त, लाइफ त फिर्ता हुँदैन नि। कसैले कसैले चोर्यो, त्यो चोर्दाखेरि भएको पीडा उसले सामानै फर्काउला अरे धेरै वर्षपछि, तर त्यो बिचको पीडा फिर्ता हुन्छ
हुँदैन।
त्यस कारण आज कतिपय देशहरू छन् स्क्यान्डिनेभियन कन्ट्रीमा, मैले पनि गएर देखेँ, स्विडेन, डेनमार्क आदि, स्विडेनमा यो के अरे फिनल्यान्डमा उसले ढोकै खोलेर राख्छ,
यो बेलायतमा पनि त्यो रहेछ, मैले अध्ययन गर्दा देखियो, नियन्त्रण र रोकथाम गर्ने एउटा इकाइ नै बनाएको रहेछ,
इकाइ नै हुनु पर्यो। अब के भन्छ, स्टेटको यसबारे सोचै छैन, उनीहरूलाई के लागेको छ भने बाटो बनाउनु पर्छ, सभ्य मान्छे भएन भने त्यही बाटो भत्काइदिइहाल्छ नि, त्यो ठेकदारले त त्यहाँ लगेर एकदम के अरे बाल्यवाला राखिदिइहाल्छ नि। तपाईँको त्यो ठेकदार पनि के हुनु पर्यो, सभ्य अथवा नैतिकताभित्र बसे हुनु पर्यो, त्यो प्रधानमन्त्री पनि नैतिकताभित्र बसेको हुनु पर्यो, त्यो गभर्मेन्ट स्टाफ पनि नैतिकताभित्र हुनु पर्यो, त्यो पुलिस पनि नैतिकताभित्र हुनु पर्यो, तर त्यो नैतिकतामा राख्ने कडी डर बाहेक केही पनि छैन। तैँले यस्तो गरिनुहोस् भने तँलाई जाहिर खोज्छु, तैँले यस्तो गर्नु भने तँलाई जेल हाल्छु, तर मानिसलाई मैले यो गर्न हुन्न भन्ने जुन चाहिँ समाजलाई ड्राइभ गर्ने, जबसम्म यो काम तपाईँले यस्तो कुरा उठाउनु भएको छ, जबसम्म यो हुँदैन तबसम्म कुनै पनि विकास हुँदैन,
भनेपछि त्यसको लागि त्यो हुन आवश्यक देखिन्छ होइन, समाज परिवर्तन गर्नका निम्ति सबै सकारात्मक हुनु पर्यो।
एउटा नगरपालिकाले दुईटा ट्र्याक्टर दियो फोहोर उठाउन, तर त्यो प्रत्येक पसल चाहिँ धनगढीका प्रत्येक पसलले चाहिँ कसरी हुन्छ, हाम्रो पोको बाहिर फाल्नु फालौँ र त्यो नगरपालिकाले लैजाओस् भन्यो भने त्यो सक्छ नगरपालिकाले?
त्यो सम्भव छैन।
त्यो म चाहिँ फाल्छु त चाहिँ उठाउनु कम्पिटिसन त होइन नि। अब क्राइममा के भयो तपाईँको कुरामा आउँछ हेर्नुहोस् है, क्राइममा 2% एक्टिभ छन् बदमासी हुन्थे, बदमासी जन्मिन्छन् उनीहरू बदमासी गर्नलाई आउँछन्, 18%ले तिनलाई साथ दिन्छन्। अब राजनीतिमा सरकारमा या चाहिँ ठेकदारमा यदि नराम्रो मानिसहरूले गभर्न गरेको छ भने त्यो समाज चाहिँ अपराधमय हुन्छ, त्यहाँ ड्रग बढ्छ, त्यहाँ चोरी बढ्छ, त्यहाँ ढाट्ने बढ्छ, सबै चिज बढ्छ। यदि सबैवाला चाहिँ ग्रुपले लिडरसिप पाएको छ भने चाहिँ त्यहाँ ठिक हुन्छ।
भने हाम्रो नेतृत्व नै गलत भयो भनेर यहाँले भनिरहनु भएको छ त्यसो भए होइन बसन्त सर?
नेतृत्व भनेको असभ्य मानिसहरू, आज तपाईँ सोझो मान्छेले चुनाव जित्ने भन्दा पिट्ने मान्छेले चुनाव जित्ने सम्भावना बढी छ यहाँ।
हो रियालिटी कुरा पनि हो।
ठेक्का चाहिँ तपाईँ सिधा आफ्नो तालले पाउने भन्दा बरु ड्रग खाने बच्चाहरू जसले बुद्धि लाउन सक्दैनन् त्यसलाई 20-25 यिनीहरूलाई 5-5 सय दिन्छु ठोक दिए त त्यसलाई भन्यो भने त्यो ठोक्नेवालाले पाउने सम्भावना बढी छ यहाँ।
समाज गलत ट्र्याकमा जाँदैछ त्यसो भए बसन्त सर, समाज हाम्रो कथातिर जाँदैछ, यहाँले के एनालाइसिस गर्नु भएको छ पछिल्लो समय?
क्रिमिनालिटीबाट जाँदैछ, यसका चारवटा कारण, तिनवटा मेजर कारण चाहिँ बुझिराख्नु।
हजुर।
एउटा इन्स्यानिटी भन्छ।
हजुर।
इन्स्यानिटी भनेको एक किसिमको पागलपन, मानिसहरू सबै अब रिसा भइसकेका छन्, एकदम रिसा। मानव पहिला पहिला गाउँमा के हुन्थ्यो, एउटा एउटा घरमा केरा फल्यो भने एउटाको पाहुना आयो भने उसको राडी पाखी लिएर गएका छन्, उसका भाँडा लिएर गएका छन्, अफिनिटी थियो होइन?
हजुर।
अब आफ्नेटी छैन, एक एक मान्छे आँखा तरेका छन्, कोही प्रदेशका नाममा आँखा तरेका छन्, कोही पहाडका नाममा आँखा तरेका छन्, कोही धर्मका नाममा आँखा तरेका छन्, यति धेरै आँखा तर्ने बाटो बनाइदिया छ र जसले गर्दा मानिसमा के देखिन्छ भने यो नयाँ पुस्तामा, नयाँ पुस्ता जुन हाम्रो जेनेरेसन बच्चाहरू आएको छ, हामीहरूभन्दा पहिला अहिले जो मान्छे 48 भन्दा माथि छन् या 50 भन्दा माथि छन्, उनीहरू गरिबै भए पनि दुःखै भए पनि पहाड तराई जहाँ जन्मे पनि उनीहरूलाई के लाग्थ्यो, बाटो बनाउनु पर्छ, देश बनाउनुपर्छ, म कुनै दिन सकेँ भने यो खोला सोच्याउँला भनेर आफ्नो कल्पना गर्थे। आजकलको बच्चाहरूमा त्यो कल्पना छैन, मैले कसरी एउटा केटी चाहिँ खेला पार्ने, कसरी यसो घुम्ने, कसरी दुई चाहिँ गाउँ पनि तानिहाल्ने, कसरी विदेश जाने, नेसन नेसनालिटी धर्म संस्कृति सिभिलाइजेसनप्रति उनीहरूको पटक्कै रुचि छैन, धेरै कम प्रतिशत भन्दा आउने जेनेरेसन के छ अझै यो असामाजिक बन्छ, अझै
अझै है
अझै बन्छ। अब दोस्रो क्राइम एउटा चाहिँ
पागलपनले
पनि क्रिमिनालिटीले पनि समाजलाई असुरक्षित बनाउँदै जान्छ भनेको क्राइममा, जस्तो जब माओवादी युद्ध भयो पहिला पहिला राजाको शासनकै कुरा गऱ्यो भने कतैतिर टायर पड्किँदाखेरि पनि दौडेर पुलिस आउँथे के भयो भनेर, आजकल मान्छे मर्दा पनि मान्छे जाँदैन। त्यो के हो त भन्दाखेरि यो जनयुद्धको बेलामा मानिसहरू यति धेरै क्राइमहरू भयो र मानिसहरूलाई कस्तो लाग्यो भने त्यहाँ टेरर र क्राइम दुइटै भएपछि डराउन थाले, क्राइम हुँदा जानु हुँदैन, हामीलाई पनि मार्छ। उनीहरूको हदैसम्मको जुन आँट हुन्छ, हिम्मत हुन्छ रियाक्ट गर्ने, त्यसलाई खतम गर्ने र त्यति बेलामा यति धेरै नयाँ नयाँ प्रकारका क्राइम, आर्थिक क्राइम, सोसियल क्राइमहरू बढे, जसले चाहिँ समाजमा संस्थागत पायो, त्यो अब संस्थागतै भयो, लुट्नुहुन्छ, एउटा चिठी पठाएर पैसा माग्नुहुन्छ हो। अब यो क्राइम क्रिमिनालिटीमा चाहिँ के भयो त भन्दाखेरि इजी पैसा पनि आउने र यसमा नयाँ बच्चाहरूलाई त्यहाँ आकृष्ट भयो, त्यसमा सबभन्दा बढी आकृष्ट गर्न सजिलो ड्रग एडिक्सनमा पर्नेहरूलाई भयो, किन ड्रग खाने बित्तिकै उसको शरीर पनि लठ्या छ, चेतना पनि लठ्या छ, ऊ डिसिजन गर्न सक्दैन, काट्दियो भने काटिदिइहाल्छ। अन्त पनि मैले देखेँ यो टेरोरिजममा लड्नु जाने र ड्रग खुवाएर लडाउँदो रहेछ, यो
गुरिल्ला वारहरू जस्तो यो भारतमा पनि त्यो देखिन्छ, पाकिस्तानसँगको त्यो सिमानाहरूमा चाहिँ अलिकति अल्कोहल दिने अनि चाहिँ अलिकति उहाँहरूलाई एनर्जी आउने किसिमको त्यो अध्ययन गर्दा देखिन्छ। एसएसपी
साहब, पहिला हामीहरूलाई भारतबाट चाहिँ क्राइम आयो नेपालमा भन्थे, भारतबाट पकेटमारी सिकायो, भारतबाट आएर डकैतीहरू आयो भन्थ्यो, अब त्यो आएको होइन, नेपालले यो जनयुद्धको क्रममा हामीले नै क्रिएट गर्यौँ क्राइमहरू, हामीले नै सिकायौँ, हामीले नै संस्थागत गर्यौँ र आज मान्छे यस्तो छ कि तपाईँ उता मरिरह्यो भने संविधान हिँड्छ आजकल मान्छेहरू,
हिँड्दै
हुँदैन। त्यो भने के त हामी बिस्तारै, मैले कम्बोडियामा नि त्यस्तै देखाएको थिएँ, कम्बोडियामा युद्ध हुँदाखेरि मान्छेहरू बिहान हामी गाडीमा पेट्रोल जाँदा यता मरिरहेका उति मरिरहेका हो नि, कोही मान्छे पनि नहुने, त्यसै कारण यो एउटा त्यसको छाया पर्या छ, अझै त्यो गएको छैन, त्यो जनयुद्धको बेलाको जति पनि क्राइमहरू जस्टिफाई भएर गयो त्यसको बडा नराम्रो इम्प्याक्ट चाहिँ समाजमा छ, त्यस कारण दोस्रो चाहिँ यही नै हो
अपराध,
पहिलो चाहिँ त
पागलपन,
इन्सानिटी पागलपन बढिरहेको छ, दोस्रो क्राइम बढेको छ, थर्ड अब स्पेसलमा जाने हो भने चाहिँ 80% क्राइमको कारण चाहिँ ड्रग्स नै हो
है,
ड्रग्सै हो, जबसम्म ड्रग्सलाई म्यानेज गर्दैन तबसम्म क्राइम म्यानेज हुँदैन. अब ड्रग एडिक्सन अहिले यस्तो बढेको छ स्कुलहरूमा, यस्तो बढेको छ. यसको अस्ति मैले पोखरामा एउटा क्लास लिँदा सोधेँ त्यहाँ सिडी साहब, त्यहाँ सबै थिए, सबैजना मेयरज्यू सबैजना थिए. अनि मैले भने तपाईँहरू सबभन्दा पहिला मलाई यो भनिदिनुहोस् कि ड्रग रोक्ने जिम्मा कसको, अनि म प्रशिक्षण दिन्छु. हु इज रेस्पोन्सिबल, को हो भन्दाखेरि पुलिसले के भन्यो, त्यो सिडिओ साहबको ज्युरिडिक्सनमा छ यो ड्रग्स रोक्ने, त कानुनमा सिडिओ साहबमा प्रशासनमा छ भने प्रशासनले के भन्यो, हामीसँग केही पनि छैन, हामीले के छ, हाम्रो अधिकार छैन, ऊ छैन, अफिस छैन, मेयरले चाहिँ सबै कर उठाउने, मेयर साहबले उठाउने कर, मेयर साहबले चाहिँ उठाउने राजस्व, उहाँलाई त्यो नगरमा आएको सबै पैसा मेयर साहब र गाविसमा के अरे गाउँपालिकामा जाने, उहाँले लिनुपर्छ रेस्पोन्सिबिलिटी भने. मेयरले मसँग पुलिस छ र भन्नुभयो, भने मतलब अहिलेसम्म यो ड्रग्समा को जिम्मेवार सोध्नुहोस् त, तपाईँ गएर सोध्नु न, एउटा मान्छे त जिम्मेवार हुनु पऱ्यो नि, म जिम्मेवार भन्नुहोस् त, अनि म सिकाउँछु नि, हामी पनि सिकाउँछौँ नि, यसो गर्नुहोस् भनेर. तर को जिम्मेवार, कसले सिकाउने? अब त्यो एउटा कुनै पुलिस एक्टिभ अफिसर छ बिचरा, उसलाई माया लायो, उसले बडा जोडतोडसँग काम गर्यो, एउटा सिडिओ साहब संवेदनशील छ, उसले काम गर्यो, यसरी त भएन नि त, कसैले ओनरसिप लिनु परेन. त्यसकारण पहिला तपाईँहरू अब आउने समाज सभ्य हुन्छ भनेर कल्पनै नगर्नुहोस्, किनकि चोरको पनि एक भोट, विद्वानको पनि एक भोट, गुन्डाको पनि एक भोट, एउटा पिएचडीको पनि एक भोट. पिएचडीवालालाई सम्झाउन धेरै गाह्रो छ, गुन्डाले उसलाई सम्झाउनु पनि अलिकति पैसा दिएपछि हुन्छ, अझ उसले तर्साएर अलिकति अरू साथी ल्याउँछ, तर्साएर अलिकति प्रतिद्वन्दी भगाइदिन्छ. अब त बिस्तारै बिस्तारै के भन्नु भने क्रिमिनल एउटा विपन भयो, क्रिमिनलै एउटा विपन भयो समाजमा, हाम्रा कामहरू फत्ते गराउनलाई. त्यसैले क्रिमिनलै एउटा पोलिटिकल विपन, क्रिमिनलै एउटा प्रशासनको विपन, क्रिमिनलै एउटा चाहिँ स्थानीय सरकारको विपन, ऊ त्यसलाई त्यो ग्रुपलाई पाल्न चाहन्छ चुनावका लागि भन्यो भने यो बढ्छ
भने. जस्तो कुँवर सरले भनिरहँदा राजनीतिक राजनीतिक आवरणले गर्दा पनि यो किसिमका घटनाहरू मौलाएको हो भनेर भन्न सकिन्छ.
त्यो एउटा कारण हो, त्यो एउटा कारण हो कि, तर मेजर कारण चाहिँ सङ्गठनै छैन. जस्तो उदाहरणको लागि एउटा प्रधानमन्त्रीको मातहतमा कुनै एउटा यस्तो मन्त्रालय छ जसले समाजलाई सिभिलाइज बनाउँछ, जस्तो भुटानमा, भुटानमा जस्तो लाग्छ मलाई, भुटानमा छ जस्तो लाग्छ, मिनिस्ट्री अफ ह्याप्पिनेस, मिनिस्ट्री के अरे खुसी बनाउने मन्त्रालय. खुसी बनाउने मन्त्रालयको कामै के भयो त, जनतालाई कसरी खुसी राख्ने भन्यो भने, तपाईँको यसमा सिभिलाइज बनाउने मन्त्रालयको त, पुलिस भनेको सिभिलाइज बनाउने मन्त्रालय होइन. पुलिस भनेको सिभिलाइजेसन अथवा कानुन जुन कुराले हामीहरूलाई असुरक्षा हुन्छ त्यो गरेका मान्छेलाई दण्ड गर्ने मात्रै हो.
बुझ्नुभयो, आम जनताले पनि बुझ्नु भयो.
अब यो टोटल चाहिँ एउटा टोल टोलमा कमिटी बनोस्, एउटा चाहिँ सिभिलाइजेसन अथवा सभ्यताको कमिटी, नगर नगरमा एउटा कमिटी बनोस्, त्यो सभ्यताका कमिटीले हेरोस् कहाँ कहाँतिर असभ्य हामी हुँदै गइरहेका छौँ, स्कुलमा हामी के एजुकेसन दिने बच्चाहरूलाई, चाहिँ त्यो स्कुलका बच्चाहरूलाई चाहिँ सभ्यतालाई घर घरमा सिकाउने पठाउने कसरी, त्यो मास्टर प्लान कसले गरेका छ त, मन्त्रालय छैन, विभाग छैन.
मैले यहाँनिर कुँवर सरलाई एउटा अर्को प्रश्न जोडेँ. मैले कुँवर सर, जस्तो यहाँले भनिरहँदा धेरै कुराहरू आइसकेका पनि छन्, मैले एउटा कुरा, जस्तो अहिले समाजमा अपराध भएपछि अपराधीहरू खुल्लेम खुल्ला हिँड्ने यो देखिन्छ पनि, र अर्कोतिर चाहिँ आम मानिसमा एउटा डर त्रास पनि छ. अर्को पछिल्लो समय घटना के देखिन्छ हाम्रो समाज, खास गरी सुदूरपश्चिममा भने, आम यो किशोर किशोरीहरू जो चाहिँ अलिकति कम उमेरको छ, कलिलो उमेरको छ, बालिकाहरूलाई चाहिँ अपहरण शैलीमा लग्ने, त्यसपछि बलात्कार गर्ने, बलात्कार गरिसकेपछि हत्या गर्ने, यो किसिमको समाज छ, तर घटनाको अनुसन्धान हुँदैन, यसलाई यहाँले कसरी हेरिरहनु भएको छ एसएसपी साहब?
अब यो म व्यक्तिगत केसमा जान्न, किनकि त्यो अनुसन्धान हुनुपर्छ, त्यो पत्ता लाग्नुपर्छ, त्यस्तालाई दण्ड दिनुपर्छ, तर त्यो एउटालाई दण्ड दिएर यो तपाईँको प्रक्रिया पुरा चाहिँ रोकिँदैन. जस्तो म आफै पनि पुलिसमा होइन, म एसएसपी र डिआइजी हुने बेलामा मसँग 50 लाख मागियो, मैले छैन पैसा भनेपछि मलाई रिटायर गरिदिए. त अहिले तपाईँ देख्नुहोस् न, अहिले तपाईँ हेर्नु हो भने कुनै पनि सङ्गठन त्यहाँका चिफहरू तिनीहरूमा आँटै छैन, आँट सबै खाइदिइसक्यो, उसले आफ्नो पावर एक्सर्साइजै गर्न सक्दैन, उसलाई प्रमोसनको डर, उसलाई सरुवाको डर, अब ऊ प्रब्लमै लिन चाहँदैन सकेसम्म, ऊ त्यसमा चाहिँ अगाडि आउटराइटली जानै चाहँदैन. जस्तो पुलिसले यसमा यसो हेऱ्यो, ओहो त्यहाँ त विवाद हुँदैछ, त्यहाँ फलानु नेताहरू पनि लाग्नु भएको रहेछ, फलानु जाति लाग्नु भएको रहेछ, म बेकारमा बाहिर बाहिर बसौँ. बुझ्नुभयो कुरा
मैले बुझेँ.
सबै मलाईमा के छ भने बाहिर बाहिरै बसौँ, यसमा सकेसम्म नहोमियो, यसमा होमियो भने मलाई प्रब्लम आउने देखेपछि होमिँदै नहोमे नि, किन भोलि त्यही मान्छेको फेभर लिनुपर्नेछ, त्यही मान्छे फेभर लिनुपर्नेछ। त्यस कारण प्रशासनको शक्ति नै प्रशासन पुलिसहरूको इन्टर्नल शक्ति छैन। जस्तो हामीहरू पहिला पहिला इन्सपेक्टर हुँदाखेरि एउटा हल्दार साहबलाई जाऊ लिएर आऊ भनेपछि दुईवटा मान्छे जान्थ्यो, नौजना बाँधेर तिन दिनको बाटोबाट ल्याउँथ्यो, किनकि उसलाई डरै थिएन, त्यो नौजनाले मलाई प्रतिकार गर्न सक्छ भन्ने त्यति बेला थाहा नै थिएन। तर अब अथोरिटीमा बस्ने मानिस अलिकति डरमा छ, लोभमा छ, लालचमा छ, र जो मानिसहरू क्रिमिनलहरू हो उनीहरूको कन्फिडेन्स हाई छ, उनीहरूको कन्फिडेन्स हाई छ, र सोसियल मानिसहरू जसले त्यो रोक्ने मान्छेहरूलाई अथवा पुलिसलाई अथवा सिभिलाइज एउटा क्लबलाई अथवा त्यो नगरपालिकालाई साथ दिनुपर्ने उनीहरू प्यासिभ छ।
जस्तो तपाईँले भने जस्तो 60% पिपलहरू चाहिँ अहिले पनि
गन्दै नगर्नुहोस् ओल्डमै, उनीहरू प्यासिभ हुन्छ, उनीहरू केही पनि अगाडि पर्नै चाहँदैन, उनीहरू केवल आफ्नो नाति, आफ्नो छोरा, आफ्नो लाल पूर्जा, आफ्नो गोरु, आफ्नो त्यतिमै उनीहरू जिन्दगी त्यतिमै मर्छ, उनीहरू कहिले पनि सोसियल कुरामा आउँदैन। अब यो 20% जुन पोजिटिभ छ, जसले ड्रग रोकौँ भन्छ बाहिर, जसले यो यस्तो गरौँ भनेर आउँछन्, तिनलाई त्यो नगरपालिकाले सहयोग गर्दैन, मतलब राख्दैन, तिनलाई ती गाउँपालिकाले सहयोग गर्दैन, किन नगरपालिका गाउँपालिकाले यसलाई उसमै राखेका छैन, के अरे त्यो उद्देश्य नै राखेको छैन। अहिले तपाईँले हेर्नुभयो भने सबै एनजिओजहरूलाई नगरपालिकाहरू गाउँपालिकाले पैसा दियो भने चाहिँ आफ्नो पार्टीको एनजिओजलाई दियो भन्ने मात्रै सुन्नुहुन्छ, त्यस्तो त्यस्तो तिनीहरूको तालले हुन्छ के हुन्छ यहाँ चेन्ज, उनीहरू खालि अर्कोचोटि जित्नु कसरी।
ओके, अब अन्त्यमा कुँवर सर, जाँदा जाँदै समाजमा अहिले पनि घटना हुन्छ रमिते बनेर समाज हेरिरहन्छ, समाजमा द्रास डर त्रास फैलिएको हो त्यसो भए अहिलेको समाजमा कुँवर सर?
धेरै डर त्रास, अलिअलि होइन, धेरै डर त्रास, र यो कुनै माथि कुनै मन्त्रीले बोलेर या कुनै प्रधानमन्त्रीले बोलेर हुने होइन, यो तलबाट माथि आउनुपर्छ, यो डर त्रास रोक्ने चाहिँ माथिबाट तल होइन, तलबाट माथि हो। त्यसकारण तपाईँहरू सक्नुहुन्छ भने प्रत्येक गाउँपालिकामा इन्फर्मल भए पनि एउटा चाहिँ सभ्यताको क्लब बनाउनुहोस्, सभ्यताको क्लब, अरू जहाँसुकै छौँ हामी आफ्नो ओडालाई सभ्य बनाउने, यहाँ कसैले कसैलाई मार्दैन, यहाँ कसैले कसैलाई चोर्दैन, यहाँ कसैले कसैलाई दुःख पुऱ्याउँदैन, यहाँ लाइन लागेर बस चढ्छन्। त्यस कारण तपाईँ सभ्यताको क्लब चाहिँ तलबाट सुरु गर्नुहोस्। हामीले सामुदायिक, मैले पनि सुरु गरेको, सामुदायिक प्रहरी भन्ने जुन छ त्यसको फाउन्डर म हो, म पनि हो, म आमोद गुरुङ भन्ने, अहिले उहाँले छोडेर युएनमा जानुभयो, आमोद गुरुङ म हामी दुईजना थियौँ त्यति बेला, त्यो एउटा सभ्यतामा लाने एउटा ऊ थियो, एउटा के भन्छ नि जरिया, र हामीले सामुदायिक पुलिस जसले जसले चाहिँ बन्दुक बोक्दैन यसले नै समाजका मान्छेसँग मिलेर सभ्य समाज बनाउनका लागि लिडरसिप लिन्छ भन्ने कन्सेप्टले त्यो हामीले चलाएको हो। म आफै प्रत्यक्ष लागे हो त्यसमा सुरुमा, तर अहिले त्यो तपाईँहरू यदि सरकारले गरेन भने पनि मेरो यो रेडियो सुन्ने साथीहरूलाई, यो सम्पूर्ण मान्छेलाई के छ भने हामी बस्ने समाज कमसेकम डर मुक्त त हुनु पर्यो, त्रास मुक्त त हुनु पर्यो, अपराध मुक्त त हुनु पर्यो। त्यसका लागि के गरौँ, वडा वडामा यो क्लबहरूको, नयाँ बच्चाहरूको क्लबहरू गठन गरौँ र त्यसको नामै सभ्यताको क्लब। अब त्यो सभ्यताको क्लबले धेरैवटा एक्टिभिटीहरू गर्दै जाओस्, त्यसलाई सक्यो भने नगरपालिका गाविसले फन्डिङ गरिदियोस्, अब त्यो सभ्यताको क्लब बिस्तारै बिस्तारै नगरमा आउँछ, बिस्तारै बिस्तारै माथि आउँछ, र अनि माथिल्ला तहका मान्छेले पनि सभ्यताका क्लबलाई बिस्तारै बिस्तारै देशव्यापी दिनुपर्छ। त्यस्तै हरेक स्कुलभित्र पनि सभ्यताको क्लब होस् एउटा। अब हामीहरूले तलबाट माथि आयो भने यो सुध्रिन्छ, होइन भने जिसका लाठी उसका।
त्यस्तो देखिन्छ। थ्याङ्क यू सो मच कुँवर सर, बडो महत्त्वपूर्ण समय दिनुभयो। आगामी दिनमा पनि
के हुने, त्यहाँ एउटा पुलिस थाना छ, त्यहाँ एउटा सिडिओ छन्, डे टु डे कामहरू भइरहेछ, तर उहाँहरूले विद्यालय पनि डे टु डे काम हुन्छ, हेर्दै गर्नुहोस् त
हो
ल, एकछिनलाई मानौ, कुनै हामी कुनै एउटा नगरपालिकाको मेयर छन् भन्नु, यो छन् भन्नु, उ छ, उनीहरू सबैलाई विदा पठाइदिनुहोस् त, चल्नु कर्मचारीबाट यो धान्यकै हुन्छ। तर माथि भएको फरक के त भन्दाखेरि, माथि हुनु र नहुनुमा फरक भनेको यस्तै कुरा स्टडी गर्ने हो, यस्तै कुराको काउन्टर प्रोग्राम बनाउने हो, र यस्तै कुरालाई नयाँ बनाएर देखाइदिने हो मेरो विचारमा है।
वास्तवमै बडो महत्त्वपूर्ण समय र विचार राखिदिनु भयो, म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कुँवर सर। आगामी दिनमा पनि यसरी समय,
अर्को कुरा तपाईँको रेडियोबाट भनिहाल्नु, धनगढीमा एकदमै ड्रग बढ्दैछ, तपाईँहरूको धनगढीमा ड्रग रोक्ने जिम्मेवारी मान्छे को हो भन्नुहोस् त मलाई,
त्यसको कुनै आधिकारिक निकाय नै छैन।
त्यस कारण तपाईँहरूले आफैले इनिसिएटिभ लिएर एउटा चाहिँ सेमिनार तुरन्त राख्नुहोस्,
तपाईँ आउनुहुन्छ होइन,
आइदिन्छु, र त्यसमा को को होस् भने मेयर साहबदेखि लिएर त्यो सबै वडाको चाहिँ वडा अध्यक्षज्यू सदस्य पनि होस् र त्यसमा जम्मै कार्यालय प्रमुख पनि होस् त्यसमा सबै प्रिन्सिपल पनि होस् त्यसमा सबै स्कुलको प्रिन्सिपलहरू पनि होस् त्यसमा आमा समूह लगायत सबै एनजिओ होस् त्यसमा आम विद्यार्थी नहोस् किन आम विद्यार्थीलाई हामीले सुनायो भने उसले समाज परिवर्तन गर्न सक्दैन तर मेयर साहबले बुझ्यो भने समाज परिवर्तन गर्न सक्छ त्यस कारण त्यस्तो खालको मानिसहरूको एउटा भेला राख्नुहोस् न जहाँ म पनि आएर दुई शब्द आफ्नो कुरा भन्न पाऊँ र धनगढीलाई कन्ट्रिब्युसन दिन पाऊँ
थ्याङ्क यू सो मच बडो महत्त्वपूर्ण समय दिनुभयो थ्याङ्क यू सो मच यतिखेर हामीसँग हुनुहुन्थ्यो जय नेपाल थ्याङ्क यू सो मच यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाल प्रहरीको पूर्व प्रहरी सङ्गठनका अध्यक्ष नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक हुनुहुन्थ्यो यतिखेर एसएसपी साहब हुनुहुन्थ्यो बसन्त राज कुँवर हुनुहुन्थ्यो उहाँसँग हामीले अपराध किन हुन्छ अपराधीहरू किन मौलाए र हाम्रो समाज कता जाँदैछ अपराध नियन्त्रण गर्ने हो या अपराधलाई अनुसन्धान गर्ने हो यी यावत विषयमा हामीले कुराकानी गरिरहेका छौँ वास्तविक कार्यक्रममा यतिखेर म छोटो कमर्सियल ब्रेक र टाइम चेकमा जान्छु त्यसपछि म अन्य अतिथिसँग कुराकानी गर्छु आज सतापन यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रमको अन्तिम अन्तिम खण्डमा हामी छौँ र अन्तिम खण्डमा हामी कुराकानी गर्दैछौँ खास गरी पछिल्लो समय समाजमा अपराध किन हुन्छ अपराधी किन मौलाए र यसलाई नियन्त्रण गर्ने रोकथाम गर्ने कुनै इकाइ छैन तर अनुसन्धान गर्ने प्रहरीको एउटा निकाय छ जसले चाहिँ अपराध घटेपछि त्यसको इन्भेस्टिगेसन गर्ने हो र यसको आज हामी छिरफार गर्दैछौँ तातो बसमा हामी पूर्व प्रहरीका सङ्गठनका अध्यक्षसँग पनि कुराकानी गऱ्यौँ बसन्त राज कुँवरसँग भने यतिखेर हामी मनोरोग चिकित्सक जो चाहिँ हुनुहुन्छ मनोरोग विशेषज्ञ पनि हुनुहुन्छ डाक्टर गणेश खड्का हाम्रो बिचमा हुनुहुन्छ उहाँलाई म वेलकम गर्छु डाक्टर यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा आराम डक्टर साहब हामी आज कुराकानी गर्दैछौँ खास गरी समाजमा आपराधिक घटनाहरू बढ्दै गए यो मनस्थिति मान्छेहरूको अलगै बनिरहेको छ मनोवैज्ञानिक रूपमा हेर्ने भने बलिया बने अपराधीहरू यस्तो किन हुन्छ होला एउटा यो रोग हो या प्रवृत्ति हो यहाँलाई के लाग्छ डक्टर साहब
अब यो यसलाई अब रोग पनि भन्न सकिन्छ अब एउटा प्रवृत्ति पनि भन्न सकिन्छ अब यस्तो खालको जुन हुन्छ नि यस्तो खालको क्राइममा मान्छेहरूमा चाहिँ खास मानसिक रूपमा चाहिँ अब पीडित अथवा ग्रस्त भनौँ न भिक्टिम नै हुन्छन् ती मान्छेहरू जसले चाहिँ यस्तो अब घटनाहरूलाई अन्जाम दिने खालको मान्छेहरू चाहिँ मानसिक चाहिँ अब नर्मल भन्न मिल्दैन
भनेपछि मान्छे अलिकति आपराधिक मनोवैज्ञानिक रूपमा चाहिँ बलिया हुन्छन् होइन
हजुर हजुर अलि अलि अब सानैदेखि अब बच्चैदेखि अलि आपराधिक खालको भनौँ न साइकोलोजी
त्यो संस्कार त्यो संस्कारले पनि देखाउँछ होला उहाँहरूको पारिवारिक संस्कार या भनौँ त्यो समाज या सङ्गत
एकदम ठिक भन्नुभयो यो कुरा चाहिँ जस्तै अब जुन बचपनदेखि नै अलिक डिस्टर्ब फ्यामिलीमा हुर्केका बच्चाहरू हुन्छन् अथवा चाहिँ आफ्नो बाउ अथवा बढी रक्सी खाने बाउले अलिक भाइलेन्स अलि एग्रेसिभ खालको बाउ अथवा चाहिँ होइन भनौँ न फ्यामिलीमा चाहिँ अब सिङ्गल प्यारेन्ट एउटा मात्र एकजना मात्र बाउ भएको अथवा आमा भएको त्यस्तो खालको अलि जसको बचपन चाहिँ अलिक बिग्रेको हुन्छ त्यस्तो खालको बच्चाहरूमा चाहिँ तिनीहरूको व्यक्तित्व विकास हुने क्रममा अलि त्यसमा समस्या आउने गर्छ जुन चाहिँ नर्मली अब हाँसी खुसी अब एउटा राम्रो परिवारमा भन्दा त्यस्तो खालको परिवारमा हुर्किने व्यक्तिहरू चाहिँ पछि गएर यस्तो खालको मानसिक तरफबाट अलिक ग्रसित भएको देखिन्छ
जस्तो डाक्टर साहब अहिले समाज बडो नेगेटिभतिर जाँदैछ भर्खरै मात्र प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक एसएसपी साहबले पनि भन्दै हुन्थ्यो पूर्व प्रहरी सङ्गठनको अध्यक्ष पनि हुनुहुन्थ्यो बसन्त राज कुँवर होइन उहाँले भन्दै हुन्थ्यो अपराध पुरै नेगेटिभ र क्राइमतिर जाँदैछ यसलाई नियन्त्रण गर्न धेरै गाह्रो छ नवराजी तर हामीले तलैबाट चाहिँ यसको सुधार गर्नुपर्छ माथिबाट गरेर हुँदैन भनिरहँदा डाक्टर साहबलाई के लाग्छ हाम्रो समाजमा जुन घटनाहरू बढ्दै गएको छ यसले मनोवैज्ञानिक रूपमा भनौँ न यो रोगहरू फैलिएको हो कि हाम्रो समाज कतातिर जाँदैछ डाक्टर साहब यहाँका लागि पनि त्यस्तो धेरै चुनौतीहरू आउँछन् होला कयौँ पेसेन्टहरू पनि आउँछन् होला यहाँले कसरी हेर्नु भएको छ समाजमा घटिरहेका घटनाहरूलाई एउटा मनोरोग विशेषज्ञको हिसाबले कसरी विश्लेषण गरिरहनु भएको छ यहाँले डाक्टर साहब
हजुर अब यस्तो यो अब यस्तो खालको क्राइम अब यस्तो खालको घटनाहरू त अब पहिलेदेखि नै हुने नै गरेका हुन् तर अहिले त बढ्दै गरेका हुन् होइन अब यसमा चाहिँ धेरै जसो अब अहिले हेर्नुहोस् समाजमा धेरै जसो विकृतिहरू नै अब धेरै जसो देखिन्छ यसमा चाहिँ यो यसको चाहिँ मूल कारक तत्त्वहरू अब जस्तै नयाँ नयाँ विकृतिहरू आइरहेका छन् अब मान्छेहरूले यस्तो खालको विकृतिहरूलाई अँगालेर नै यस्तो खालको रिजल्ट आएको जस्तो लाग्छ अहिले चाहिँ जस अलि नराम्रैतिर अलि गलत मोडतिरै छ अहिलेको यो सोसाइटी चाहिँ
भनेपछि सोसाइटी नेगेटिभतिर जाँदैछ आम जनता अपराध हेरेर बस्छन् नि कयौँ पटक चाहिँ मान्छे माथि घटना घटिरहेको हुन्छ मान्छेलाई त्योतिर सेन्सिटिभ नै छैनन् मान्छेहरू त्यति धेरै ध्यान आकर्षण देखिँदैन किन यस्तो
यो चाहिँ त्यही त मान्छेमा त्यही त मान्छेमा यही कुरा अचम्म छ किनकि अब यो आज एकजनालाई घट्यो भन्दै भोलि आफूलाई नै घट्न सक्छ सबैलाई घट्न सक्ने हुन्छ यसले चाहिँ नेगेटिभ मेसेजहरू दिइरहेको हुन्छ सोसाइटीमा चाहिँ मेनली चाहिँ मान्छेहरूमा चाहिँ अवेरनेसको अलिक कमी भएको अलि यस्ता कुराहरूलाई अलिक फ्रिली अब सेयर गर्न खोज्दैनन् किनकि अब भनौँ न अब आफ्नो घरमा आफ्नो घरको आफ्नै बेइज्जत हुन्छ, लाज हुन्छ भनेर मान्छेले यस्तो कुराहरू धेरै लुकाउने दफनाउने गरेको पाइन्छ खास चाहिँ सोसाइटीमा. नत्र यस्तो यस्तो कुराहरू अब राम्रोसँग नियालियो भने धेरै जसो धेरै म्याक्सिमम छ यस्तो खालको घटनाहरू भइरहेको चाहिँ
त्यो बढ्दै गएको छ होइन. तपाईँले हेरि पनि रहनु भएको छ, समाज नेगेटिभतिर पनि देखिन्छ. झन्डै डाक्टर साहब के अरे हाम्रो एसएसपी साहबले भन्दै हुन्थ्यो 60% पिपुलको त कामै छैन, अर्थात् समाजमा उहाँहरूलाई आफ्नो मात्रै हुन्छ, अरू कुनै पनि मतलब हुँदैन. 20% चाहिँ पोजिटिभ हुन्छन्, 20% चाहिँ नेगेटिभ हुन्छन्, समाज यही नै हो विश्व भन्दै हुन्थ्यो उहाँले. यो हेरिरहँदा जस्तो डाक्टर साहब अब यी मानसिक रूपमा अलिकति असन्तुलन भएका भनौँ केही रूपमा चाहिँ यस्ता प्रवृत्ति पालेर बसेका मान्छेहरूको कारण खोज्दा के देखिन्छ? उहाँहरू यस्तो किन हरकत गर्छन् होला, किन यस्ता एक्टिभिटीमा संलग्न हुन्छन्, बलात्कारमा किन धेरै उहाँहरूको त्यो मेन्टली बढी प्रिपेयर हुन्छन्, यो के देखिन्छ कारण डाक्टर साहब?
अब यस्तो त्यही त भने अब त्यो विकृतिहरू सानैदेखिको अब चाइल्डहुडको कुराहरू बचपनदेखिको कुराहरू अथवा चाहिँ अब ड्रग्सहरू एल्कोहलहरू युज गर्ने होइन अब मानसिक बिरामी नै हुन्छन् कतिपय. अब जस्तो हामी जस्तो नर्मली उनीहरू चाहिँ हिँडे पनि उनीहरूमा चाहिँ अब एउटा मानसिकता बोकेर जुन मान्छेहरू हिँडिरह हुन्छन् त्यस्तो मान्छेहरूले अवसर खोज्ने हुन्छन् कहिले चाहिँ होइन त्यस्तै तिनीहरू अथवा चाहिँ भनौँ लागु औषधहरू प्रयोग गर्ने खालका बढी कुराहरू आउन सक्छन् यसमा चाहिँ. अब यसमा चाहिँ हाम्रो मेन यो सोसाइटी नै अवेरनेस नभएको प्लस मान्छेले यी कुराहरूलाई चाहिँ अलिक मजाले ख्याल गरेर अब भनौँ न सरकार प्लस अब एकदम यो यसमा चाहिँ धेरै अब सरकारको पनि रोल हुनुपर्छ क्या मान्छेहरूमा चाहिँ कसरी के गर्ने भन्ने कुराहरू. अब पिक्चर टेकै चाहिँ हाम्रो देश अरू देशको कम्पेरिटिभ हेर्दाखेरि राम्रो खालको अब कानुनहरू पनि बनिसकेको छैन त्यो त्यसको लागि. अब यिनै कुराहरू हुन्छन् मूल कुराहरू चाहिँ.
डाक्टर साहब मैले अन्त्यमा एउटा मात्रै प्रश्न यहाँनिर जस्तो यो पछिल्लो समय घटनाहरू बढ्दैछन्, बलात्कारीहरू जस्तो देखिन्छन् या भनौँ त्यो केही बाहिरी रूपमा पनि हामीले मूल्याङ्कन गर्न सक्छौँ, जस्तो यो अपराधी हो या अपराधमा संलग्न हुनसक्छ कि अलिकति मेन्टली हामी कहिले काहीँ यसो आकलन गर्न सक्छौँ डाक्टर साहब? के हुन्छ हामीले कसरी चिन्न सकिने केही आधारहरू हुन्छन्?
अब हेर्नुहोस् अब यो त भन्नु त एकदम गाह्रो छ, यसरी यो प्रेडिक्ट गर्न त एकदमै गाह्रो छ होइन. किन अब कसले कतिखेर कोमा कस्तो मनस्थिति छ कस्तो मानसिकता पुगेछ भने त पढ्नलाई चाहिँ अब त्यो अलिक गाह्रै कुरा हो. मान्छेले चाहिँ त्यहाँ किनकि अब यसको यो यसको कारणहरू धेरै छन् कि यो जुन गलतकार गर्ने कारणहरू त्यो धेरै छन्, त्यही भएर यो कारण के मतलब ट्याक्क त्यो मान्छेलाई पत्ता लगाउनु चाहिँ अलिक गाह्रै छ,
गाह्रो छ है. त्यसो भए डाक्टर साहब त्यो समाजमा त्यस्तो मान्छेलाई हामी चिन्न पनि सक्दैनौँ, त्यसो भए
हामी चिन्न सक्दैनौँ हो ठिक भन्नु. हामी चिन्न सक्दैनौँ, हामी चिनिरहेका मान्छे हुन्छौँ खास यस्तो खालको क्राइमहरू गर्ने मान्छेहरू चाहिँ हामी चिनिरहेका मान्छेहरू नै हुन्छौँ भनौँ न. तर चाहिँ यो मान्छेले यस्तो गर्यो भनेर चाहिँ थाहा हुन सक्दैन, किनकि उनीहरूले आफ्नो एभिडेन्स मेटाउनलाई त मान्छेहरूलाई मार्ने यो गर्ने भनेको एभिडेन्स मेटाउनलाई नै हो.
सबुत प्रमाणहरू मेटाइदिएपछि त्यसपछि आफू उन्मुक्ति पाइयो होइन,
उन्मुक्ति पाइयो कसैले पनि चिन्ने भएन, त्यही त हो मूल रिजन त्यस्तो.
हस् डाक्टर साहब यहाँलाई समयको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु.
हस् हस् धन्यवाद,
थ्याङ्क यू सो मच. यतिखेर हामीसँग मनोरोग विशेषज्ञ हुनुहुन्थ्यो, चिकित्सक हुनुहुन्थ्यो, डाक्टर गणेश खड्का हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गऱ्यौँ. कार्यक्रममा हामी अब अन्त्यमा कुराकानी गर्दैछौँ कैलाली बहुमुखी क्याम्पसका खास गरी यो साइकोलोजी सम्बन्धी उहाँले अध्यापन पनि गराइरहनु भएको छ. हामी भवानी कलौनीसँग हामी कुराकानी गर्ने प्रयासमा लागिरहेका छौँ, खास गरी पछिल्लो समय यो जुन समाज कतातिर जाँदैछ, हाम्रो समाजमा आपराधिक घटनाहरू किन मौलाए, अपराधी किन पक्रिन सक्दैन प्रहरी, या अपराध गरिसकेपछि अपराधी खुल्लम खुल्ला हिँड्छन् तर हामी चिन्न सक्दैनौँ, या हामी समाजमा घटेका घटनालाई चाहिँ जसरी नियालेर नजिकबाट हेर्छौँ तर हामी त्यसको कुनै प्रतिवाद गर्न चाहँदैनौँ या प्रतिवाद गर्ने कुरामा पनि हामी त्यति सक्रिय देखिँदैनौँ. यी यस्ता कुराहरू हेर्दा धेरै कुराहरू आएका छन्, जस्तो पागलपन पनि देखिन सक्छ, अपराधजन्य उहाँहरूमा चाहिँ मानसिकता पलाएको पनि हुनसक्छ, र 80% चाहिँ ड्रग एडिक्सनमा चाहिँ परेका लागु औषधको चाहिँ प्रयोगकर्ताहरू पनि हुन्छन् भनिरहँदा अपराध नियन्त्रण गर्ने रोकथाम गर्ने भन्दा पनि अनुसन्धान गर्नेतिर हाम्रो संयन्त्र बढी बलियो देखिन्छ. यो विषयमा हामी कुराकानी गर्दैछौँ. यतिखेर हामीसँग पछिल्लो समय साइकोलोजी सम्बन्धी उहाँले मनोविज्ञानको चाहिँ शिक्षक पनि हुनुहुन्छ भवानी कलौनी यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, कैलाली बहुमुखी क्याम्पसको प्राध्यापक हुनुहुन्छ, उहाँलाई वेलकम गर्छु. कलौनी सर यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा.
ल धन्यवाद तपाईँलाई, कलौनी नै चलाउने हो
ए चलाउने है सर सरी. अब यो भवानी सर जस्तो यो पछिल्लो समय तपाईँहरूले यो मनोविज्ञानको विषयलाई लिएर पढाइ पनि रहनु भएको छ आम विद्यार्थी भाइ बहिनीहरूलाई चलाउने सर, यो अहिले पछिल्लो समय जस्तो समाजमा घटनाहरू घट्छन् अपराधजन्य क्रियाकलापहरू बढ्दै गएको छन् यसलाई यहाँले कसरी हेरिरहनु भएको छ? तपाईँले त यो सम्बन्धी पढाइ पनि रहनु भएको छ नि त. भन्नु त
यो खास गरी मान्छेमा के हुन्छ भने तपाईँको दुईवटा खालको प्रवृत्ति हुन्छ कि, पहिला नै हाम्रो जीवन शक्तिसँग जोडिएको हुन्छ जसलाई तपाईँको हामी यो जीवन शक्तिको रूपमा यो जीवन प्रवृत्ति र अर्को चाहिँको मृत्यु प्रवृत्ति हुन्छ अरे कि मान्छेमा,
हजुर
त्यो स्वाभाविक तरिकाले आउँछ। अब यो आइरहँदाखेरि अगाडि बढ्ने क्रममा मान्छेको एउटा जैविक चाहना हुन्छ र अर्कोतर्फ तपाईँको वातावरण हुन्छ, त्यो जैविक चाहना र वातावरणको बिचमा सन्तुलन मिलेर अगाडि गयो भने मान्छे स्वाभाविक सकारात्मक तरिकाले अगाडि जान्छ। यदि त्यसमा कुनै अप्ठ्यारो के अरे स्थिति भयो, खास गरी बाल्य अवस्थामा नै, हाम्रो बाल्य अवस्थामा नै घरमा हुर्काउने कुरा, बच्चालाई हेरविचार गर्ने कुराहरू, खानपिन, घरको वातावरण कस्तो थियो, त्यो खालको तरिका अलि नकारात्मक तरिकाको घरको वातावरण छ भने त्यसले बच्चाहरूप्रति एउटा खालको फरक खालको नकारात्मक सोचको त्यहीँबाट वृद्धि हुन्छ। यसकै परिणामस्वरूप पछि गएर तपाईँको यस्ता घटना घट्ने गर्छन्। यसबाट दुईवटा खालको प्रवृत्ति विकास हुन सक्छ, एउटा तपाईँको आपराधिक मनोवृत्ति विकास हुन्छ, अर्को तपाईँको यो तपाईँको के अरे मनोविकृतिको कुराहरू देखा पर्न सक्छ, होइन। अब अहिले खास गरी अब यी जो घटना रेप यिनीहरू विभिन्न खालका बालबालिकाहरू गरे देखा छन्, एउटा दुईवटा कुराबाट हामीले हेर्न सक्छौँ। एउटा तपाईँको क्रिमिनल एउटा यो आपराधिक उसबाट गइराखेका छन् आपराधिक मनोवृत्तिबाट, अर्को तपाईँको कतिपय के हुन सक्छन् भने यो तपाईँको मनोविकृति यो साइकेट्रिक भन्छ त्यस्तो खालको मनोविकृतिबाट अगाडि गएको देखिएको छ। अब यसका पछाडि हामीले अरू हेर्दा यसलाई यो सोसियो साइकोलोजिकल तरिकाले हेर्नुपर्ने हुन्छ। खास गरी यो मूल कुरामा के देखिन्छ, काहीँ न काहीँ हाम्रो हुर्काउने संस्कार, पारिवारिक संस्कार, त्यो कुराहरू अनि समाजको लैङ्गिक दृष्टिकोणहरूको कुराहरू आउँछ। जस्तो अब हामीले त्यो केही केही भयो भने यहाँ हाम्रो समाजमा अहिले पनि के खालको ऊ छ मान्यता छ भने, अब यो यो के अरे पीडकलाई भन्दा पनि पीडितलाई दोषी मान्ने प्रवृत्ति छ नि त महिलाहरूप्रति, होइन। यो यसको पुरुष प्रधान सोच बढी हावी भएको देखिन्छ, अनि यस यस परिवेशमा पुरुष प्रधान सोचको कुराहरू बढी भएको देखिन्छ। यो कारणले पनि तपाईँको यस्ता खालका के अरे यो बलात्कारहरू भइरहेका देखिन्छ। अनि त्यस्तै गरी यो लागु पदार्थका कुराहरू के अरे यो के भन्छ रक्सी आदिका कुराहरूले पनि तपाईँको यसलाई पर्सेदी राखेका कुराहरू देखिन्छ। त्यस्तै गरी यो साहित्य कुराहरूको भयो, अब तपाईँको जस्तो इन्टरनेटका कुराहरू विभिन्न अहिले आइराखेका हुन्छन् होइन, विभिन्न साहित्यहरू पनि त्यसले मान्छेलाई यतातिर त्यो नेगेटिभ सोचतिर उक्साइराखेका अवस्थाहरू देखिन्छ। अर्को समग्र हाम्रोमा अर्को मूल कारण के कस्तो रहन्छ भने यसमध्ये यो यौन कुण्ठाहरू जसले तपाईँको विपरीत लिङ्गसँग राम्रो सम्बन्ध स्थापित गर्न सक्दैन नि, उसमा त्यो यौन त जैविक पक्ष भयो नि है। त्यो जैविक पक्ष जैविक आवश्यकता हुन्छ र उसले सम्बन्ध गर्न सोझो बाटोबाट तपाईँको उसलाई सम्बन्ध स्थापित गर्न सक्दैन। अनि तपाईँको अर्को भागो कहाँ कमजोर छ त्यहाँ गएर आफ्नो इच्छा पूर्ति गर्ने सोच बनाउँछ। अब यो तपाईँको प्लान्ड तरिकाले नै गएको हुन्छ, योजनाबद्ध तरिकाले उनीहरूले कहाँ हेरेर बसिराखेका हुन्छ, जानेर कमजोर कडीहरू देखियो, जानेर कमजोर फ्लेस होला, मान्छे होला, बालबालिकाहरू, वृद्धहरू, होइन, यिनीहरू जहाँ कमजोर जहाँ प्रतिकार गर्न सकिने छैन र अरूको भौगोलिक स्थिति पनि त्यस्तै खालको कुनै एरिया जस्तो भेटिने बित्तिकै उनीहरूले त्यो यो खालको गर्ने के अरे यौन के अरे यो बलात्कार गरेको कुराहरू देखिन्छ। यो करि अर्को तपाईँ के छ भने यो हामीसँग अहिले सारा के छ एउटा यो मूल्यविहीन, अब शिक्षाको दृष्टिकोणले हेर्नुहुन्छ भने त्यसलाई हामीले अहिले मूल्यविहीन शिक्षा छ, हामी केही ज्ञान दिन्छौँ, इन्फर्मेसन दिन्छौँ, तर त्यसलाई केही सिप पनि दिन्छौँ, तर भ्यालु मूल्य भन्ने हुन्छ यो जीवन मूल्य, होइन। अब त्यसलाई अर्को हिसाबले हामी नैतिकता आदि कुराहरू भन्न सक्छौँ। अब यो कुराहरूलाई हामीले दिइराखेका छैनौँ कि, यो पक्षलाई हामीले हेर्दै हुँदैन कुनै शैक्षिक संस्था, मान्छेले कति नम्बर ल्यायो भनेर हेर्छौँ उसको,
हामी सर्टिफिकेटलाई हेर्छौँ, तर उसले समाजमा के योगदान पुऱ्याएर हामी कस्तो बच्चा भविष्यको बनाउँदैछौँ भनेर हामीले कहिले पनि त्यो सोच बनाएका छैनौँ, होइन। त्यसो भए हामी अभिभावक
एकदम हामीले त्यो अभिभावकले बनाएनौँ, विद्यालयले पनि बनाएन, त्यो पाटोलाई त हामीले हेर्दै हेर्दैनौँ, नम्बर कतिलाई त्यहीकै आधारमा मात्रै अगाडि बढिदिन्छु। र यो भ्यालु शिक्षा अहिले भएन, कुनै पनि भएन। अर्को तपाईँको हामीले अभिभावकले दिने कुरा, समाजले दिने कुराहरू, विद्यालयले दिने कुराहरू, होइन, यहीँबाट यो सोच बनाउनु पर्थ्यो, विकास गर्नु पर्थ्यो, यहाँ समस्या यो देखिन्छ मूल रूपमा,
भनेपछि सुधारात्मक देखिँदैन। अब समाजमा जस्तो यो घटनाहरू घट्छन् तर समाज मुक दर्शक बन्छ, त्यहाँ पनि के देख्नुहुन्छ, के देखिन्छ त्यहाँनिर भन्नु त, त्यसलाई कसरी हेर्नुहुन्छ?
अघि भने नि यो हाम्रो एउटा कस्तो मनोविज्ञान बनाएको छ भने यो पुरुष प्रधान समाजको विशेषता, महिलाहरू भनेका त उपभोग्य चिज हुन्, हिजो अस्ति पहिले तपाईँको अर्को तरिका थियो, विगतमा के हुन्थ्यो भने एउटाले जस्ता मान्छेहरू दुई चार पाँचवटा विवाह अब त्यस्ता खालका गरिन्थे, जहाँ जे गरे पनि तपाईँको त्यसलाई सामान्य तरिकाले लिइन्थ्यो नि। पहिले त तपाईँको विवाह गर्ने कोही केटी मन परायो उसले त्यहाँबाट तानेर ल्याइहाल्थ्यो, अब ल मलाई चाहियो भन्ने कुरा हुन्थे, त्यो तरिकाले जान्थे, त्यो पहिले बाहिर आउँदैन थिए। अब यो सोचमा हाम्रो व्यापक परिवर्तन हुनुपर्छ। त्यसले हामीले पीडित पीडितलाई दोषी मान्ने होइन कि पीडकलाई दोषी मान्नु पर्यो उसको तपाईँको। त्यसैले अहिले हामीले के मान्यता खिएको छौँ भनेपछि, अब त्यो किन गयो हामीले जब सोध्नुभयो भने क्वेसन किन त्यस्तो भयो, त्यो त्यति बेला किन त्यहाँ गई त्यसरी त्यस्तो लुगा किन लगाए आदि कुराहरूको क्वेसन गरिरहन्छौँ। जहाँ कि तपाईँको त्यो पीडक यो हो यो अपराध हो भन्ने तरिकाले अहिले पनि हाम्रो सामाजिक रूपमा यसो यो यौनसँग सम्बन्धित कुरामा पुरुषले ठुलै अपराध गरे हो भन्ने कुरामा मान्ने त त्यो खालको मान्यता विकास भइसकेको छैन कि, त्यो खालको सोच हामी परिवर्तन भएको छैन, देखिँदैन।
वास्तवमा अपराध बढेका बढै छन् तपाईँले हेरि पनि रहनु भएको छ होइन,
व्यापक विरोध नहुने अब तपाईँको त्यसलाई सारा ऊ गर्नुपर्छ, विरोध गर्नुपर्छ, यस्ता खालका कुराहरूलाई निरुत्साहित गर्नुपर्छ भन्ने खालको यो नहुनुको पछाडिको कारण हाम्रो परम्परागत तपाईँको लैङ्गिक सोच नै बढी जिम्मेवार जस्तो देखिएको देखिन्छ। अब तपाईँको यसमा अब मैले यो त त्यसमा पनि होला, भोलि तपाईँको कोही यसका कार्यमा थुन्ने अर्कोले सधैँ केही मान्दैन, कुनै ठुलै मान्छे केन्द्र उसले फोन गरेर अरे यो मान्छेलाई के थुन्यो यसलाई छोडिदिनुहोस् न अब भनेर तपाईँको मान्छेहरूले अर्को झन् उल्टो त्यो कुरा गरिराखेका हुन्छन्। यो ठिक गर्नुभयो ल यसलाई तपाईँको कुनै पनि हालतले गर्नुहुन्न, अझ थप अनुसन्धान गर्नुहोस्, यसलाई कडा तरिकाले अगाडि लिनुपर्छ भन्ने कुरा होइन कि मान्छेहरू छोड्नुमा लागिहाल्छ।
अब एउटा एउटा जाँदा जाँदै जस्तो भवानी सर जाँदा जाँदै मैले एउटा मात्रै प्रश्न जोडेँ, एक मिनट मात्रै मसँग समय छ, प्राविधिक मित्रले हात हल्लाइसक्नु भएको छ, कार्यक्रमको निर्धारित समयको अन्त्य अन्त्यमा छ। भवानी सर जस्तो यो पछिल्लो समय समाज डर त्रासको अवस्थामा छ, भनौँ न एउटा अलिकति मान्छेहरूमा चाहिँ त्यो मेन्टली पनि डिस्टर्ब जस्तो केही भनिदिउँ भने फेरि मलाई पो आक्रमण गर्ने यो किसिमको त्रास देखिन्छ समाजमा। अपराधीहरू खुलेआम खुले घुमिरहेका हुन्छन् तर प्रहरीलाई उहाँहरूले सूचना दिनुहुन्न, समाज डर त्रासमा बाँचिरहेको हो अहिलेको समाज।
त्यस्तो खालको पनि अब त्यो देखिराखेको छ होइन, त्यो त्रास किनभने यसको पछाडिको कारण त यही मैले अघि भने नि, एउटा कुरा त हामी के गर्छौँ भनेपछि हामी पावरमा भएका विभिन्न त्यसलाई अब त्यो संरक्षण गर्ने कोसिस गर्छौँ, अर्को कुरा कानुनी रूपले पनि हामीले कडा तरिकाले जाने कडा खालको नियमहरू बनाउने, भएका नियमहरूलाई पनि एकदमै कार्यान्वयन गर्ने, यसमा कुनै कम्प्रोमाइज नगर्ने, हामीले अपराधका क्याटेगोरीहरूलाई छुट्याइदिएर तपाईँको कसलाई छुट्याउन सक्ने कुरा सामान्य अरू घटनाहरू रहन सक्छन् ती कुरा भन्ने कुराहरू, यस्ता खालका जघन्य अपराधहरू जो पूर्णतया मानवता विरुद्धका अपराधहरू हुन्थे त्यस्ता अपराधहरूका लागि तपाईँको कडा तरिकाले अगाडि जाने खालको बनाउनु पर्यो होइन, त्यहाँ गएपछि मिलेर आइजाऊ भनेर भनिदिन्छ। अब तपाईँको भोलि त्यस्तो अवस्थामा पुलिसले मिलेर आऊ भन्छ, प्रहरीले अर्को तपाईँको नेताहरूले अर्को अरू कुनै मान्छेले समाजका अरू मान्छेहरूले होइन त्यो त्यो बेला छोडिदिनुहोस् यस्तो यस्तो भन्ने त्यो तरिकाबाट जाँदाखेरि त्यो जे भए पनि छुटिहाल्छ। अब यसले भोलि यस्ता आपराधिक मनस्थितिका मान्छेहरूले हामीमाथि खतरा हुनसक्छ भन्ने मान्छेको सोच पनि हुने भयो त्यो त्यो खालको तरिकाले, अनि मान्छे किन त्यसमा
खालि बल्झिरहने, किन आफू चाहिँ मुछिने भन्ने सोचमा चाहिँ जनता छन् होइन, त्यसलाई चेन्ज गर्नुपर्छ। भवानी सर बडो महत्त्वपूर्ण समय दिनुभयो, भवानी चलाउनु सर यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस् थ्याङ्क यू सो मच। यतिखेर हाम्रो आजको तातो बहसमा हामीले अपराध किन हुन्छ, अपराधीहरू किन खुल्लेम खुल्ला मौलाइरहेका छन् त, अपराध नियन्त्रण गर्ने हो, रोकथाम गर्ने हो, या अपराध घटेपछि जस्तो घटना घटेपछि अनुसन्धान गर्ने इकाइ मात्रै छन्, समाज कतातिर जाँदैछ यहाँहरूलाई पनि चिन्ता छ, हामीलाई पनि चिन्ता छ, हाम्रो समाजमा हुर्किरहेका साना साना भाइ बहिनीहरू भोलिका देशका एउटा निर्माता हुन्, उहाँहरू चाहिँ कतातिर जाँदैछन् यसकोतिर हामी सबैको ध्यान जानुपर्छ र समाजलाई सकारात्मक दिशातर्फ एउटा समृद्ध समाज निर्माणतिर सबैको ध्यान जानुपर्छ भन्ने उद्देश्यसहित आज हामीले कुराकानी गऱ्यौँ। प्रहरी का चाहिँ वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी बसन्तराज कुँवरसँग हामीले कुराकानी गऱ्यौँ, जो चाहिँ पूर्व प्रहरी सङ्गठनको अध्यक्ष पनि हुनुहुन्छ, मनोरोग विशेषज्ञ डाक्टर गणेश खड्का र त्यसै गरी मनोविज्ञान सम्बन्धीका प्राध्यापक भवानी चलाउनेसँग हामीले कुराकानी गऱ्यौँ। आजको यो तातो बसको निर्धारित समय सकियो, कार्यक्रमबाट म पनि बिदा माग्छु। हवस् नमस्कार।